देखिए भाई सबक आगे, वयुकादु अब्दुन अकर्र बिकवदिन हादा इंदना लि अन्नहु गैर मुत्तहमिन फीहि लि अन्नहु मुजर्रुम बिही ولي أنه مبقا على أصل الحرية في حق الدم وعند زفر رحمه الله تعالى لا يصح إقراره كما في المال لملاقاته حق المولى ومن رمى رجلا عمدا فنفذ السهم إلى آخر فمات يقتص للأول وعلى عاقلته الدية للثاني. كتاب الجنايات چل رہی ہے بھائی. आगे कहते हैं वयुकादु अब्दुन अकर्र बिकवदिन. अब्दुन नकेरा आया और अकर्रा उसके बाद फेल आया, और किसास लिया जाएगा ऐसे गुलाम से अकर्र बिकवदिन जो किसास का इकरार कर ले, किसास का इकरार कर ले. भाई याद रखिए, भाई याद रखिए, गुलाम जब किसी के बारे में माल का इकरार करे कि मैंने इसके इतना पैसे देने हैं, इतना माल देना है, तो गुलाम पर तो जो भी चीज वाजिब होती है, दरअसल वो किस पर वाजिब होती है? आका पर. और गुलाम को यह हक नहीं है कि वो आका पर कोई चीज लाजिम करे, वाजिब करे, आका के हक को बातिल करे. तो लिहाजा उस गुलाम का इकरार माल के बारे में अपने आका पर यह मोतबर नहीं, क्योंकि इससे उसके आका का हक बातिल होता है. हां, खुद गुलाम का मुआखजा होगा इस इकरार की वजह से अगर वो आजाद हो गया. तो इस वक्त अगर उसने माल का इकरार किया है मसलन जैद के लिए कि मैंने जैद का 1,00,000 रुपया देना है, तो इस वक्त तो गुलाम है. अगर इस पर माल को लाजिम किया जाए तो वो दरअसल किस पर लाजिम होगा? इसके आका पर. लिहाजा आका पर तो यह माल लाजिम नहीं होगा. हां, अगर यह गुलाम किसी वक्त जिंदगी में आजाद हो गया तो उस वक्त जैद इससे मुआखजा कर सकता है, इसको काजी के पास ले जाकर इससे वो माल वसूल कर सकता है कि इसने इकरार किया था, और गवाह वगैरह पेश कर देगा कि इन गवाहों के सामने इसने फुला वक्त में इकरार किया था मेरे लिए 1,00,000 रुपए का. और यहां जो सूरत जिक्र हो रही है कि गुलाम जो है वो अपने ऊपर किसास का इकरार करता है. मसलन गुलाम कहता है फलां का हाथ मैंने काटा था या फलां के कत्ल मैंने किया था, तो वो अपने लिए किस चीज का इकरार कर रहा है? किसास का इकरार कर रहा है. और याद रखो, हमारे नजदीक गुलाम का ये इकरार मोतबर है, गुलाम का ये इकरार मोतबर है. इमाम जुफर रहमहुल्ला फरमाते हैं गुलाम का ये इकरार जो है इसका कोई एतबार नहीं, क्योंकि इस गुलाम के साथ आका का हक मिला हुआ है. ये गुलाम किसका है? आका का है. अगर इस गुलाम से किसास लेंगे तो आका का नुकसान होगा. तो इस गुलाम के साथ चूंकि आका का हक वाबस्ता है, लिहाजा गुलाम का इकरार मोतबर नहीं. जबकि हम कहते हैं कि नहीं, गुलाम का इकरार माल के बारे में तो मोतबर नहीं, लेकिन अगर वो किसास के बारे में इकरार करता है तो ये मोतबर है. क्योंकि क्योंकि खून के एतबार से, अपनी जान के एतबार से वो आजाद आदमी की तरह है. किसकी तरह है? यानी असल हुर्रियत पर बाकी है. इंसान में असल है आजाद होना. इंसान क्या है? उसको अल्लाह ने आजाद पैदा किया है. और यह गुलामी किसी आरिस की वजह से आती है. मसलन जंग हुई और दुश्मनों ने कैद करके गुलाम बना लिया. भाई तो कदीम जमाने में जिसको पकड़ते थे उसको गुलाम बना लिया जाता था. तो गुलामी जो है वो किसी आरिस की वजह से लाहिक हुई. तो इंसान में असल क्या है? आजाद होना. और गुलाम भी अपने खून के एतबार से असल हुर्रियत पर बाकी है. भाई बात समझ में आ गई. ये माना है वयुकादु अब्दुन अकर्र बिकवदिन, और किसास लिया जाएगा ऐसे गुलाम से जो इकरार करता है किसास का. हादा इंदना, ये हमारे नजदीक है. लिअन्नहु गैरु मुत्तहमिन फीही, इसलिए क्योंकि वो इसमें मुत्तहम नहीं, यानी इसमें बदगुमानी नहीं है. माल का इकरार करता है जैद के लिए, इसमें तो बदगुमानी दिलों में आती है कि मालूम हुआ ये अपने आका पर माल वाजिब करना चाहता है, उसका नुकसान करवाना चाहता है. लेकिन यहां पर तो उसकी जान जा रही है भाई, इसका अपना नुकसान है, लिहाजा यहां पर इस तरह की बदगुमानी दिलों में नहीं आती. तो तोहमत का माना बदगुमानी, बदगुमानी. یہ معنی ہے لِأَنَّهُ غَيْرُ مُتَّهَمٍ فِيهِ، اس لیے کیونکہ اس میں اس پر کوئی تہمت نہیں ہے، لِأَنَّهُ مُضَرٌّ بِهِ، کیونکہ وہ اس کے ذریعے نقصان اٹھانے والا ہے، لِأَنَّهُ مُضَرٌّ بِهِ، کیونکہ اس کے ذریعے اس کو ضرر ہوگا، نقصان ہوگا، وَلِأَنَّهُ مُبْقًا عَلَى أَصْلِ الْحُرِّيَّةِ فِي حَقِّ الدَّمِ، اور اس لیے کیونکہ اس کو باقی رکھا گیا ہے اصل حریت پر، فی حق دمی، خون کے حق میں، اس کے خون کے حق میں یہ کس پر باقی ہے؟ اصل حریت، یعنی اصل انسان میں حریت ہے، اور یہ بھی اسی اصل پر باقی ہے، اس کو رکھا گیا ہے. چنانچہ اسی لیے اگر آقا اس کے بارے میں قصاص کا اقرار کرتا ہے تو آقا کا اقرار معتبر نہیں، حالانکہ یہ اس کا غلام ہے، آقا کا اقرار کیا ہونا چاہیے؟ اس کے بارے میں معتبر ہونا چاہیے، لیکن آقا کا اقرار اس پر قصاص کے بارے میں معتبر نہیں. معلوم ہوا اپنے خون کے اعتبار سے یہ کس پر باقی ہے؟ اصل حریت پر باقی ہے، غیر کا اقرار اس پر نافذ نہیں. وعند زفر رحمہ اللہ لا یصح اقرارہ کما فی المال، امام زفر رحمہ اللہ فرماتے ہیں کہ اس کا اقرار صحیح نہیں ہے، کما فی المال، جیسے کس کے اندر ہے؟ مال میں. مال میں تو آپ بھی مانتے ہیں کہ اس کا اقرار معتبر نہیں، تو اسی طرح قصاص کو بھی وہ اسی پر قیاس کرتے ہیں. لملاقاتہ حق المولا، ملاقات کا معنی ملنا، لملاقات ہی، اس لیے کیونکہ یہ اس کا یہ اقرار جو ہے ملا ہوا ہے حق المولا، مولا کے حق سے. اس کا یہ اقرار کس کے ساتھ ملا ہوا ہے؟ مولا کے حق کے ساتھ. اس اقرار کی وجہ سے اس کی جان جائے گی اور مولا کا حق ضائع ہوگا، کیونکہ یہ غلام اس کا ہے، تو اس غلام کے اقرار کے ساتھ مولا کا حق ملا ہوا ہے. ترجمہ سمجھ میں آیا؟ لملاقات ہی حق المولا، اس لیے کیونکہ اس کے اس اقرار کے ساتھ مولا کا حق ملا ہوا ہے. ومن رمى رجلا عمدا فنفذ السهم الى اخر فمات يقتص للاول وعلى عاقلته الديه للثاني. صورت مسئلہ یہ، ایک شخص نے تیر چلایا دوسرے شخص پر، اور وہ تیر اتنی قوت سے اس نے پھینکا کہ اس شخص کے جسم سے تیر آر پار ہوا، اور پیچھے کھڑے ہوئے ایک اور شخص کو بھی وہ تیر لگا، اور دونوں مر گئے. ایک وہ شخص جس کو تیر مارا تھا وہ بھی مر گیا، اور پیچھے جو ایک آدمی کھڑا تھا جس کو تیر نکل کر جا کر لگا وہ بھی مر گیا. تو کہتے ہیں اس صورت میں قاتل پر قصاص بھی آئے گا اور اس کی عاقلہ پر دیت بھی آئے گی، کیونکہ ایک قتل عمد ہے، ایک کو تو اس نے جان بوجھ کر قتل کیا، اور دوسرا قتل خطا ہے، اس کو تو اس کے مارنے کا ارادہ نہیں تھا، تو جو جان بوجھ کر قتل کیا تو قصاص آئے گا، اور جو غلطی سے قتل کیا ہے تو دیت آئے گی، اور وہ اس کے عاقلہ پر ہوگی. کہتے ہیں وَمَن رَمَا رَجُلًا عَمْدًا، جس نے تیر مارا کسی شخص کو عَمْدًا جان بوجھ کر، فَنَفَذَ السَّهْمُ، تو تیر اس میں سے نکل گیا، إِلَى آخَرَ، دوسرے شخص کی طرف، فَمَاتَ، تو وہ دونوں مر گئے، يُقْتَصُّ لِلْأَوَّلِ، تو پہلے کے لیے اس سے قصاص لیا جائے گا، وَعَلَى عَاقِلَتِهِ الدِّيَةُ لِلثَّانِي، اور اس تیر مارنے والے کی عاقلہ پر دیت ہے، لِلثَّانِي، دوسرے مقتول کے لیے، لأن الأول عمد والثاني خطأ، اس لیے کیونکہ پہلا جو ہے قتل وہ قتل عمد ہے، اور دوسرا قتل خطا ہے. ومن قطع يد رجل ثم قتله أخذ بهما في عمدين ومختلفين برئ بينهما أولى وخطأين بينهما برء وكفت دية إن لم يبرأ بين هذين. یہ لمبا مسئلہ ہے بھائی، اس میں آٹھ صورتیں بنتی ہیں بھائی، آٹھ صورتیں. ایک شخص دوسرے شخص کا ہاتھ کاٹتا ہے اور پھر اس کے بعد اس کو قتل کرتا ہے، تو دو فعل پائے گئے، ایک ہاتھ کاٹنا اور دوسرا قتل کرنا. تو اس صورت میں مسئلہ کیا ہوگا؟ تو آپ کو بتلائیں گے کہ یہاں آٹھ صورتیں بنتی ہیں، اس لیے کیونکہ دو فعل ہیں، ایک ہے قطع اور ایک ہے قتل. قطع یا خطا ان ہوگا یا عمدن ہوگا، इसी तरह कत्ल भी खतान होगा या आमदन होगा, यानी गलती से होगा या जानबूझकर होगा। और फिर इनके दरमियान ये जो दो फेल, दो जिनायतें इसने की, इन दो जिनायतों के दरमियान वो जिसके खिलाफ जुर्म किया गया, जिसका हाथ काटा गया, जिसको कत्ल किया गया, इन दो जिनायतों के दरमियान वो तंदुरुस्त हुआ होगा या तंदुरुस्त नहीं हुआ होगा। तो कुल आठ सूरतें बनती हैं भाई। ये जरा अपनी कापियों पर जरा नक्शा सूरत बना लें, यह आपको फिर समझने में आसानी होगी भाई, समझने में आसानी होगी। लिखिए भाई, जल्दी जल्दी लिखिए भाई। सबसे पहली सतर में लिखें, सबसे पहली सतर में दाएं तरफ से शुरू करें और लिखें कता, थोड़ा सा फासला किनारे से छोड़ना है, फिर हमने इनको नंबर देने हैं, नंबर एक, नंबर दो, नंबर तीन, तो थोड़ी सी जगह शुरू में छोड़ दें। लिखें भाई कतउन काफ त्वाइन कतउन, और इसके साथ ही थोड़े से फासले पर मामूली सा के बस जरा अलग हो जाए, दूर नहीं ले जाना, थोड़ा सा फासला कर दें, मामूली सा एक लफ्ज जितना फासला कर दो, और आगे लिखो कतल कता, और फिर कुछ फासले पर क्या लिखा कतल कतल, और उसके बाद आगे जितनी सतर बाकी है इस पूरी सतर के दरमियान में लिखो हुक्म, यानी इसका हुक्म क्या होगा, यहां फिर उसकी तफसील आएगी इस नीचे भाई। हुक्म लिखो भाई, लिख लिया भाई, देखो दो जुर्म है ना, कता और कतल, और आगे फिर इनका हुक्म क्या होगा वो भी बयान होगा। सूरत समझ में आ गई। अब कता और कतल के नीचे लकीर लगा दो भाई, ये यानी ऊपर उनवान की तरह बड़ा सा है, और इसी तरह हुक्म के नीचे भी लकीर लगा दो। हाँ, अब नीचे तफसील शुरू होने लगी है जी। सबसे पहले नीचे लिखें नंबर एक भाई, नंबर एक कता के नीचे लिखें आमदुन आमदुन, और कतल के नीचे लिखें आमदुन। सूरत समझ में आ गई। नंबर दो में भी इसी तरह करें, उससे निचली लकीर में लिखें दो नंबर, दो नंबर भाई, एक के नीचे दो नंबर लिखें, दो नंबर जी। यहां भी इसी तरह आमद के नीचे एक और आमद लिखें अगली सतर में, और अगले आमद के नीचे एक और आमद लिखें। सूरत समझ में आ गई। देखो पहली सूरत क्या है, कता भी है आमद और कतल भी है आमद। दूसरी सूरत भी क्या है, कता भी है आमद और कतल भी है आमद। ये दो सूरतें क्यों, क्योंकि एक सूरत वो है जिसमें वो तंदुरुस्त हुआ, एक सूरत वो है जिसमें दरमियान में तंदुरुस्त नहीं हुआ। तो लिहाजा या तो दरमियान में लिख दें छोटा सा, आपकी मर्जी है, मैं बतला देता हूं जैसे आप करना चाहें, या तो एक में लिख दें बुर उन और दूसरे में लिख दें गैरे बुर, यानी बुर उनका माना तंदुरुस्त होना और गैरे बुर उनका माना है तंदुरुस्त न होना। यह इससे भी आसान तरीका यह है, आपके इम्तिहानात में सवाल आते हैं, लिखा होता है कि सही और गलत की निशानदही करें, तो आप सही के आगे कैसा निशान लगाते हैं, वो टिक मार्क जिसको कहते हैं वो निशान लगा देते हैं, और गलत के लिए क्या करते हैं छोटा सा काटा सा लगा देते हैं, एक्स की शक्ल बना देते हैं। तो लिहाजा पहली के अंदर आमदुन और आमदुन के दरमियान एक्स की शक्ल बना दें, क्या माना, यानी तंदुरुस्त बीच में नहीं हुआ, और दूसरी के दरमियान वो टिक मार्क लगा दें, यानी इसके बीच में वो क्या हुआ, तंदुरुस्त हुआ। सूरत समझ में आ गई। आपने नंबर एक में कता के नीचे लिखा आमदुन और कतल के नीचे भी लिखा आमदुन, और दरमियान में तंदुरुस्त होना नहीं है, वहां आपने गैरे बुर उन लिख दिया या क्रॉस का निशान लगा दिया, और दूसरे लाइन में भी आपने लिखा आमदुन, यानी कता भी है आमदुन और कतल भी है आमदुन, और दरमियान में आपने लिख दिया बुर उन, यानी तंदुरुस्त हुआ या वो आपने सही का निशान लगा दिया। तरीका समझ में आ गया। अब इससे आगे आओ भाई, तीन भाई, तीन और चार, तीन और चार में खता खता दो दो दफा लिख दो भाई। नंबर तीन में कता भी खता अन और कतल भी खता अन, और चार में भी इसी तरह कता भी खता अन और कतल भी खता अन भाई, और एक में वो क्रॉस लगा दें कि तंदुरुस्त नहीं हुआ, और एक में वो निशान लगा लें कि दरमियान में वो तंदुरुस्त हुआ है। चार सूरतें हो गई। पांचवीं सूरत में कता है आमदन और कतल है खतान। छठी सूरत में भी कता है आमदन और कतल है खतान, और इनमें भी उसी तरह भाई बुर उन और गैर बुर उन लिख दें, या एक में क्रॉस लगा दें और एक में ठीक का निशान लगा दें। पांचवीं और छठी सूरत समझ में आ गई? पांचवीं और छठी सूरत में क्या है? कता आमदन है और कतल खतान है। सातवीं और आठवीं सूरत में इसका बराक्स कर दें, कता जो है उसको खतान कर दें और कतल को आमदन कर दें। लिख लिया भाई? और दरमियान में एक में बुरउन लिख दें और एक में गैर बुरउन भैया क्रॉस और सही का निशान लगा दें। अब देखो तफसील से सारे दोबारा सुनो। पहली सूरत कता भी आमदन और कतल भी आमदन और दरमियान में तंदुरुस्त नहीं हुआ। दूसरी सूरत में भी कता भी आमदन और कतल भी आमदन और दरमियान में तंदुरुस्त हुआ। तीसरी सूरत में कतल और कता दोनों खता हैं और दरमियान में तंदुरुस्त नहीं हुआ। चौथी सूरत में कता और कतल दोनों खतान हैं और दरमियान में तंदुरुस्त हुआ। पांचवीं सूरत में कता तो है आमदन और कतल है खतान। छठी सूरत में भी कता है आमदन और कतल है खतान, लेकिन पांचवीं सूरत में वो तंदुरुस्त नहीं हुआ और छठी सूरत में वो तंदुरुस्त हो गया। सातवीं सूरत में कता है खतान और कतल है आमदन और दरमियान में तंदुरुस्त नहीं हुआ। आठवीं सूरत में कता है खतान और कतल है आमदन और दरमियान में तंदुरुस्त हुआ। ये आठ सूरतें समझ में आ गई? अब याद रखना सिर्फ पहली सूरत में इख्तिलाफ है साहिबेन का इमाम साहिब के साथ, बाकी सात की सात सूरतें यानी दो से लेकर आठ तक ये इत्तेफाकी हैं। अब इनमें आएगा क्या लिख लें। पहली सूरत क्या है? कता आमदन है और कतल भी आमदन है और दरमियान में तंदुरुस्त नहीं हुआ। इसमें आगे लिखें इख्तिलाफ है, छोटा छोटा लिखें इख्तिलाफ है, इस पहली सूरत के आगे ही लिखें इसमें इख्तिलाफ है। इमाम साहब के नजदीक इख्तियार होगा कता व कतल दोनों या सिर्फ कतल का, जबकि साहिबैन के नजदीक सिर्फ कतल होगा। यहां साहिबैन के नजदीक सिर्फ कत्ल होगा यानी किसास होगा। सूरत समझ में आ गई? बस यहां इख्तिलाफ है, वो सूरत जिसमें हाथ भी हमदन काटा और कत्ल भी हाथ भी जानबूझकर काटा और कत्ल भी जानबूझकर किया और दरमियान में तंदुरुस्त नहीं हुआ, तो इमाम साहब फरमाते हैं कि यहां मकतूल के औलिया को इख्तियार है, चाहे तो वो इस मुजरिम का हाथ पहले कटवाएं और फिर इसको कत्ल करवाएं, और चाहे तो सिर्फ कत्ल करवा दें हाथ ना कटवाएं। सूरत समझ में आ गई? जबकि साहिबैन फरमाते हैं नहीं, इख्तियार नहीं होगा, बस सिर्फ इसको कत्ल ही किया जाएगा भाई, क्योंकि वो हाथ काटना जो है वो जब जान चली गई तो हाथ भी चला गया उसके साथ। फर्क समझ में आ रहा है? साहिबैन फरमाते हैं जब जान उसकी चली गई तो उसमें उसका हाथ भी खत्म हो गया, तो सिर्फ इस सूरत में इख्तियार है। बाकी सूरतों में क्या हुक्म होगा वो भी लिख लें भाई। दो नंबर का हुक्म जो है उसमें कता व कतल दोनों आएंगे। दो जिनायतें हैं ना, हाथ भी जानबूझकर काटा है और कत्ल भी जानबूझकर किया है और दरमियान में वो तंदुरुस्त हो गया, तो दोनों का बदला लिया जाएगा उससे, उसका हाथ भी काटा जाएगा और फिर उसे कत्ल भी किया जाएगा। तीसरी सूरत का हुक्म उसके आगे लिख लें कि इसमें सिर्फ कत्ल की दियत आएगी, इसमें सिर्फ कत्ल की दियत आएगी। चौथी सूरत में दोनों खतान हैं, हाथ भी गलती से काटा है, कत्ल भी गलती से किया है, लेकिन दरमियान में तंदुरुस्त हुआ है वो, तो लिहाजा अब ये दोनों अलग अलग दियतें आएंगी, हाथ की दियत भी आएगी और नफ्स की दियत भी आएगी। इसमें मुख्तसर लिखना हो तो यूं लिख लें, दियतुल कत्ई व दियतुल कत्ली। دیت القطع و دیت القتل. پانچویں صورت میں بھئی ہاتھ جان بوجھ کر کاٹا ہے اور قتل غلطی سے ہوا ہے تو اس میں قطع اور دیت قتل آئے گی. قطع یعنی اس کا بھی ہاتھ کاٹا جائے گا, قطع و دیت القتل, قطع و دیت القتل. بھئی کیوں؟ درمیان میں تو وہ تندرست نہیں ہوا, تندرست نہیں ہوا. اچھا چلیں یہ صورتیں لکھ لیں, پھر میں مزید تفصیل بیان کرتا ہوں. پانچویں صورت کا حکم لکھ لیا. چھٹی صورت, چھٹی صورت میں ہاتھ جان بوجھ کر کاٹا ہے اور قتل غلطی سے ہوا ہے تو یہاں پر بھی قطع اور دیت قتل آئے گی. اس کا ہاتھ بھی کاٹا جائے گا کیونکہ عمدن کاٹا تھا, اور قتل کی دیت آئے گی کیونکہ خطاً ہوا تھا. تو قطع و دیت القتل, قطع و دیت القتل. ساتویں صورت, اس میں ہاتھ غلطی سے کاٹا ہے اور قتل جان بوجھ کر کیا ہے تو ہاتھ کے اندر دیت قطع آئے گی اور ساتھ قتل آئے گا یعنی قصاص آئے گا. تو اس کا حکم ہے دیت القطع و قتل, دیت القطع والقتل. آٹھویں کا بھی یہی حکم ہے بھائی, دیت القطع والقتل. دیت بھی آئے گی کیونکہ غلطی سے ہاتھ کاٹا ہے, اور عمدن قتل کیا تو قتل بھی آئے گا. صورتیں لکھ لیں. جی نقشہ مکمل ہوا بھائی. دیکھا تو حاصل کلام کیا ہوا کہ صرف پہلی صورت میں اختلاف ہے, باقی تمام صورتیں اتفاقی ہیں, باقی تمام صورتیں اتفاقی. پہلی صورت میں جب اس نے اس کا ہاتھ بھی جان بوجھ کر کاٹا اور اس کو قتل بھی جان بوجھ کر کیا لیکن درمیان میں تندرست نہیں ہوا, تو صاحبین فرماتے ہیں تداخل ہو جائے گا دونوں سزاؤں کا آپس میں, قطعی ید قتل کے اندر ہی داخل ہو جائے گا. لہذا اب بدلے میں صرف اس کو قتل کریں گے, ہاتھ نہیں کاٹیں گے. جبکہ امام صاحب فرماتے ہیں نہیں, یہاں مثل سوری ممکن ہے کہ بالکل اسی طرح کا معاملہ کیا جائے جیسے اس نے ہاتھ کاٹا تھا اور قتل کیا تھا, تو اس کا بھی ہاتھ کاٹا جائے اور قتل کیا جائے. اور چاہے تو صرف کیا کر دیں, اس کو قتل کر دیں تو بھی ٹھیک ہے کیونکہ ہاتھ کی جنایت قتل کی جنایت کے اندر داخل ہو گئی. اس میں اختلاف ہے پہلی صورت میں, جبکہ باقی صورتوں میں اتفاق ہے بھائی, اتفاق. اس میں ضابطہ یاد رکھو کہ جنایتوں میں اور یا زخموں وغیرہ میں حتی الامکان تداخل کیا جائے گا. توجہ ہے, ایک آدمی نے ایک آدمی پر کئی جنایتیں کی ہیں یا کئی زخم لگائے ہیں تو حتی الامکان ان جنایتوں میں, یعنی حتی الامکان ان جتنا ممکن ہو سکے, حتی الامکان ان جنایتوں یا ان زخموں میں تداخل کیا جائے گا, ان کی سزاؤں کو ایک دوسرے میں داخل کر دیا جائے گا. دو کی جگہ کوشش کی جائے گی ایک ہی سزا اس کو دے دی جائے بھائی. اگر تداخل ممکن نہ رہے پھر تو الگ الگ سزا دینی پڑے گی. جیسے آپ نے بھی نقشے میں دیکھا کئی جگہ دو دو سزائیں ہیں بھائی, اکثر جگہ جہاں تداخل نہ ہو سکے تو ہر جرم کی الگ سزا ملے گی. اور کیسے تداخل نہ ہو سکے, مثلا دونوں جنایتوں کی جنس ہی الگ ہو, ایک عمدن ہے تو ایک خطاءً ہے, ایک جان بوجھ کر ہے تو دوسری غلطی سے ہے, تو جان بوجھ کر جرم وہ الگ قسم ہے اور غلطی سے جرم ہو یہ الگ قسم ہے, تو اس صورت میں تداخل نہیں ہو سکے گا اور دونوں جرموں کی الگ الگ سزا ملے گی. یا دوسری صورت جس میں تداخل نہ ہو سکے کہ درمیان میں تندرستی آ جائے, جب درمیان میں تندرست ہو گیا وہ جس پر جرم ہوا تھا تو اس کا مطلب ہے اب تداخل نہیں ہو سکتا. بات سمجھ میں آ گئے. تو ضابطہ کیا ہوا کہ جنایتوں میں اور زخموں میں حتی الامکان تداخل کیا جائے گا, الا یہ کہ تداخل ممکن نہ رہے. اور وہ دو صورتیں بنتی ہیں, یا تو ان افعال کی جنس ہی الگ الگ ہو یا ان میں تندرستی درمیان میں آ جائے, پھر تداخل نہیں کریں گے. ضابطہ سمجھ میں آ گیا. تو اب اس ضابطے کے تحت دیکھو بھائی, آخری چار صورتیں جو ہیں, آخری چار صورتیں، ان میں جنس ہی الگ ہے دونوں جنایتوں کی، ایک عمدن ہے تو دوسری خطاً ہے، یا پہلی خطاً ہے تو دوسری عمدن ہے، تو اس کے مطابق زمان وغیرہ آئے گا. عمد کے لیے قصاص آتا ہے اور خطا کے لیے دیت آتی ہے، وہ اس کے مطابق آ گئی بھائی. اور پہلی چار صورتوں میں آپ دیکھیں، اس میں سے پہلی صورت میں تو اختلاف ہے، دوسری صورت میں دیکھو دونوں جرم عمدن ہیں، جان بوجھ کر ہیں، اور لیکن درمیان میں تندرست ہو گیا تو تداخل نہیں ہو سکتا، لہذا دونوں کی سزا الگ الگ ملے گی، ہاتھ بھی کاٹا جائے گا اور قصاص میں قتل بھی کیا جائے گا. اسی طرح چوتھی صورت میں بھی آپ دیکھ لیں، دونوں کی جنس تو ایک ہی ہے، ہاتھ بھی غلطی سے کاٹا ہے اور قتل بھی غلطی سے کیا، لیکن تداخل نہیں ہو سکتا کیونکہ درمیان میں تندرست ہو گیا، لہذا ہاتھ کاٹنے کی دیت الگ آئے گی اور قتل کی دیت الگ آئے گی. جبکہ تیسری صورت میں دونوں جرم خطاً ہیں اور درمیان میں تندرست نہیں ہوا بھائی، توجہ ہے، دونوں جرم خطاً ہیں، غلطی سے ہیں اور درمیان میں تندرست نہیں ہوا، تو اس صورت میں بالاتفاق ایک ہی دیت آئے گی، ایک ہی دیت آئے گی. وہ جو ہاتھ کی دیت ہے وہ اسی نفس کی دیت کے اندر داخل ہو جائے گی، کیونکہ بقدر الامکان جنایتوں میں کیا کیا جائے گا، تداخل کیا جائے گا. یہ دونوں جنایتیں بھی ایک جنس کی اور درمیان میں تندرست بھی نہیں ہوا، تو لہذا تداخل ہوگا اور نفس کی دیت آ جائے گی، اور نفس کی دیت کے اندر ہی ہاتھ کی دیت بھی شامل ہو گئی، داخل ہو گئی. ہاں البتہ پہلی صورت میں، پہلی صورت میں دیکھو دونوں جرم عمدن ہیں، جس میں وہ صورت جس میں اختلاف ہے، دونوں جرم عمدن ہیں، ہاتھ بھی جان بوجھ کر کاٹا ہے اور قتل بھی جان بوجھ کر کیا ہے، تو دونوں جنایتیں ایک ہی جنس کی ہوئیں اور درمیان میں تندرست بھی نہیں ہوا، تو صاحبین نے ضابطے کے مطابق کہا کہ یہاں تداخل کیا جائے گا، حتی الامکان تداخل کرنا چاہیے، تو وہ فرماتے ہیں تداخل کریں گے، دونوں جنایتی بھی ایک جنس کی اور درمیان میں تندرست ہونا بھی نہیں پایا گیا، تو دونوں جرموں کی ایک ہی سزا دے دیں گے اور اس کو صرف قتل کریں گے، اس کا ہاتھ نہیں کاٹیں گے. جبکہ امام صاحب کیا فرماتے ہیں، اختیار ہے، چاہے تو وہ ہاتھ کاٹے اور پھر قتل کرے، یا صرف کیا کر لے، قتل کر لے، قتل کر لے. بات اچھی طرح سمجھ میں آ گئی جی. اب آگے کچھ میں تفصیل اس کی اور ہے، وہ آگے ذکر کرتا ہوں. دیکھیے کتاب پر، وَمَن قَتَعَ يَدَ رَجُلٍ ثُمَّ قَتَلَهُ أُخِذَ بِهِمَا، اور جس نے کسی آدمی کا ہاتھ کاٹ دیا، ثُمَّ قَتَلَهُ پھر اس کو قتل کر دیا، أُخِذَ بِهِمَا تو وہ ماخوذ ہوگا ان دونوں قطعوں کی وجہ سے، اس کا مواخذہ ہوگا ان دونوں جو جرم اس نے کیے ہیں، اس یعنی دونوں ان دونوں جرموں کی وجہ سے اس کا مواخذہ ہوگا بھائی. فی عمدین، جب دونوں کیا ہوں، جب قطع یعنی ہاتھ کا کاٹنا اور قتل دونوں عمدن ہوں، جان بوجھ کر ہوں. وہ مختلفین، اور دونوں کیا ہوں، مختلف ہوں، یعنی ایک جرم عمدن ہو تو ایک جرم خطاً ہو. بَرِئَ بَيْنَهُمَا أَوْلَى، چاہے وہ ان کے درمیان تندرست ہو یا تندرست نہ ہو، اس کا تعلق دونوں سے ہے. یہ جو مختلفین آئے وہ بھی، ان میں بھی چاہے تندرست ہو یا تندرست نہ ہو، اور عمدین سے بھی اس کا تعلق ہے کہ وہ جو دونوں جرم عمدن کیے تھے اس میں بھی چاہے تندرست ہو یا تندرست نہ ہو. توجہ سے عبارت پہ نظر رکھنا، چھ صورتیں آ گئیں بھائی، چھ صورتیں آ گئیں اس میں. کس طرح دیکھو، فی عمدینی و مختلفینی، پہلے صرف عمدین پر آؤ. عمدینی دونوں عمد ہوں، بَرِئَ بَيْنَهُمَا أَوْلَى، اس میں تندرست ہو یا تندرست نہ ہو، کتنی صورتیں ہو گئیں، دو ہو گئیں نا. عمدن دونوں عمدن ہیں، ایک صورت ہے تندرست ہوا، ایک صورت ہے تندرست نہیں ہوا، تو پہلی اور دوسری صورت اس میں آ گئی. نقشے پر بھی ساتھ نظر رکھیں، پہلی صورت بھی آ گئی اور دوسری بھی آ گئی، دونوں عمدن ہیں اور ایک میں درمیان میں برعن ہے اور ایک میں برعن نہیں ہے، تو دونوں آ گئے. پھر کہا وہ مختلفین، چاہے دونوں جرم مختلف ہوں، یعنی ایک عمدن ہو تو دوسرا خطاً ہو، اور اس میں بھی چاہے تندرست ہو یا تندرست نہ ہو، چار صورتیں آ گئیں. آخری چاروں دیکھ لیں، آخری چاروں، ایک جرم عمدن ہے تو دوسرا خطاً ہے، اور درمیان میں چاہے تندرست ہو یا تندرست نہ ہو، چار صورتیں آ گئیں. کیسے؟ پہلا جرم عمدن ہو اور دوسرا جرم کیا ہو؟ خطاً ہو، اور درمیان میں تندرست نہیں ہوا. پھر پہلا جرم عمدن ہو اور دوسرا خطاً ہو اور درمیان میں تندرست ہوا، دو صورتیں. پھر پہلا جرم خطاً ہو اور دوسرا عمدن ہو اور درمیان میں تندرست نہیں ہوا. چوتھی صورت کہ پہلا جرم خطاً ہو، دوسرا جرم عمدن ہو، لیکن درمیان میں تندرست ہو گیا. تو چار صورتیں اس مختلفین کے اندر آ گئیں اور دو صورتیں عمدین میں آ گئیں، تو چھ صورتیں ہو گئیں. پھر دیکھیے وَمَن قَطَعَ يَدَ رَجُلٍ ثُمَّ قَتَلَهُ، جس شخص نے ہاتھ کاٹا کسی دوسرے آدمی کا، ثُمَّ قَتَلَهُ، پھر اس کو قتل کر دیا، اُخِذَ بِهِمَا، تو وہ ماخوذ ہوگا ان دونوں جنایتوں کی وجہ سے. بات سمجھ میں آ گئی؟ فی عمدین و مختلفین بری ابینہما اولا، عمدین کے اندر بھی اور مختلفین میں بھی، ان کے درمیان وہ تندرست ہو یا تندرست نہ ہو. و خطائین بینہما برعن، اور اسی طرح وہ دو خطائیں جن کے درمیان وہ تندرست ہو گیا، کون سی صورت ہے؟ چوتھی صورت، دونوں جرم خطاً ہیں لیکن درمیان میں تندرست ہو گیا، تو دونوں کی وجہ سے ماخوذ ہو گئے، یعنی دونوں کی الگ الگ دیت آئے گی. بھائی توجہ ہے، پیچھے کہا تھا نا اخیذہ بہما، دونوں جرموں کی وجہ سے ماخوذ ہوگا، تو یہاں وخطائین بینہما برعن، اور دو ایسی خطائیں جن کے درمیان وہ تندرست ہو جائے، اس میں بھی دونوں جرموں کی وجہ سے وہ ماخوذ ہوگا، دونوں دیتیں آئیں گی. وَكَفَتْ دِيَتٌ إِلَّمْ يَبْرَأْ بَيْنَ هَذَيْنِ، اور ایک ہی دیت کافی ہے اگر وہ تندرست نہ ہوا ان دونوں کے درمیان. ہَذَيْنِ سے اشارہ ہے خَطَأَيْنِ کی طرف، ان دو خطاؤں کے درمیان اگر وہ تندرست نہ ہوا تو ایک ہی دیت کافی ہے، ایک ہی دیت کافی ہے. یہ کون سی صورت آ گئی؟ تیسری صورت آ گئی. دیکھا آٹھ کی آٹھ صورتیں انہوں نے ذکر کر دی ایک ڈیڑھ سطر کے اندر. بھائی دیکھیے خود بتلا رہے ہیں، کہتے ہیں ہذہ ثمانیۃ مسائل، یہ آٹھ مسائل ہیں. لأن القطع اما عمد او خطأ، اس لیے کیونکہ ہاتھ کا کاٹنا یا تو وہ جان بوجھ کر ہوگا یا غلطی سے ہوگا. ثم القتل كذلك، پھر قتل بھی اسی طرح ہے، یعنی وہ قتل بھی جان بوجھ کر ہوگا یا غلطی سے ہوگا. صار اربعۃ، چار ہو گئے. کتنے ہو گئے؟
چار
ہو گئے. پھر سنو، لأن القطع اما عمد او خطأ، اس لیے کیونکہ قطع جو ہے یا تو وہ جان بوجھ کر ہوگی یا غلطی سے ہوگی. ثم القتل كذلك، پھر قتل بھی اسی طرح ہے، وہ جان بوجھ کر ہوگا یا غلطی سے ہوگا. سارا اربعتن، تو کتنے ہو گئے؟ چار ہو گئے. کس طرح؟ دیکھو، یا تو دونوں عمدن ہوں گے یا دونوں خطاً ہوں گے، یا پہلا عمدن ہوگا دوسرا خطاً ہوگا، یا پہلا خطاً ہوگا دوسرا عمدن ہوگا. اب صورت سمجھ میں آ گئی، چار صورتیں، پھر ان چاروں میں درمیان میں تندرست ہوگا یا تندرست نہیں ہوگا، تو آٹھ صورتیں ہو گئیں. اب بات سمجھ میں آ گئی. یہ مانا ہے ثم اما ان یکون بینہما برعن او لا یکون، پھر ان کے درمیان تندرستی ہوگی یا نہیں ہوگی. سارا سمانیتن، تو یہ آٹھ ہو گئے. فَإِن كَانَ كُلُّ وَاحِدٍ مِّنْهُمَا عَمْدًا، پس اگر ان دونوں میں سے ہر ایک عمدن ہوا، یعنی ہاتھ بھی جان بوجھ کر کاٹا ہے اور قتل بھی جان بوجھ کر کیا ہے. فَإِن كَانَ بَرِئَ بَيْنَهُمَا، اگر وہ ان کے درمیان تندرست ہو گیا، تو پھر يُقْتَصُ بِالْقَطْعِ ثُمَّ بِالْقَتْلِ، تو اس سے پہلے قطع کا قصاص لیا جائے گا پھر قتل کا. یہ کون سی صورت ہے؟ جی توجہ نہیں ہے میرا خیال، دوسری، درمیان میں تندرست ہوا ہے، دوسری صورت ہے. فَإِن كَانَ بَرِئَ بَيْنَهُمَا، اگر وہ تندرست ہوا ہے تو يُقْتَصُ بِالْقَطْعِ ثُمَّ بِالْقَتْلِ، تو پھر اسے قصاص لیا جائے گا قطع کی وجہ سے بھی اور پھر قتل کی وجہ سے بھی. तो ये इत्तिफाकी सूरत है। वह इन लम यबरा, और अगर वो दरमियान में तंदुरुस्त नहीं हुआ, फकादा इंद अबी हनीफत रहमला, तो भी इसी तरह है इमाम साहेब के नजदीक। लिअन अलकता तुम अलकतला हुअल मिसलु सूरतं व मानन, इसलिए क्योंकि पहले हाथ का काटना और फिर कत्ल करना वो मिसल है इसके जुर्म के, सूरतं व मानन, सूरत के एतबार से भी और माना के भी एतबार से। वइंदहुमा युक्तलु वला युक्तउ, साहिबैन फरमाते हैं इसको कत्ल किया जाएगा, इसका हाथ नहीं काटा जाएगा, क्योंकि जिनायतों में तदाखुल करेंगे, क्या करेंगे, और जिन्स भी एक है और दरमियान में तंदुरुस्त भी नहीं हुआ तो तदाखुल किया जाएगा। फदखल जजा उल कतईफी जजा इल कतली, तो दाखिल हो गई कता यानी हाथ काटने की जजा, फी जजा इल कतली, कतल की जजा में। व तहकीक हादा फी उसूल फिक्ह फिल अदाई वल कजाई, अल्लामा सदरु शरिया फरमाते हैं कि इस मसले की तहकीक जो है उसूल फिका के अंदर अदा और कजा की बहस में है। किस में है जी? अब इख्तिलाफ की तफसील सुनो, अदा और कजा क्या है और किस तरह। भाई देखिए, साहिबैन के नजदीक तो आसान सा मामला है, वो फरमाते हैं कि जिनायतों में बेकदरिल इम्कान तदाखुल करेंगे, इल्ला ये कि जिन्स अलग अलग हो या दरमियान में तंदुरुस्त हो जाए, और यहां पर जिन्स भी अलग नहीं और दरमियान में तंदुरुस्त भी नहीं हुआ, जिन्स भी एक है दोनों आमदन हैं और दरमियान में तंदुरुस्त भी नहीं हुआ तो तदाखुल करेंगे, एक ही सजा दे देंगे, इसको कत्ल कर देंगे, कता नहीं करेंगे, हाथ इसका नहीं काटेंगे। बात समझ में आ रही? हाथ नहीं काटेंगे। इमाम साहब फरमाते हैं कि नहीं, इमाम साहब फरमाते हैं एक है अदा एक है कजा, एक है अदा एक है कजा। याद रखो, आपने उसूल फिका में पढ़ा होगा, अदा यह है कि जो चीज आप पर वाजिब हुई बेआईनी ही वही चीज आप अदा करें, यह है अदा। यह क्या है? बेआईन ही, मसलन आप पर जोहर की नमाज वाजिब हुई, और कैसी वाजिब हुई कि पूरी पढ़नी है उस वक्त के अंदर अंदर पढ़नी है, जोहर के वक्त के अंदर, तो आपने भी उस वक्त के अंदर जोहर की नमाज पढ़ ली, तो जैसी नमाज आप पर वाजिब हुई थी वैसी ही आपने अदा कर दी, तो इसको कहेंगे अदा। यानी जो आपके जिम्मे था आपने वही अदा कर दिया, तवज्जो है, यानी आयन वही चीज आपने दे दी, आयन वही चीज अदा कर दी, इसको कहते हैं अदा। अदा किसे कहते हैं? जो चीज आप पर वाजिब हो, जो चीज आपके जिम्मे हो, बेआईन ही वही आप क्या करें, अदा कर दें। तो आप पर भी जोहर की नमाज वाजिब थी, किस तरीके पर कि अपने वक्त के अंदर पढ़नी है, और आपने भी अपने वक्त के अंदर पढ़ी, तो जो चीज जैसी वाजिब थी आपने वैसे ही अदा कर दी, तो इसको क्या कहते हैं? अदा। यानी आयन वाजिब को अदा करना, हासिल कलाम क्या? अदा किसे कहते हैं? आयन वाजिब को अदा करना। और एक है कजा, कजा है मिसले वाजिब को अदा करना, जो चीज आप पर वाजिब हुई थी आप वो नहीं अदा करते, आप उसका मिसल देते हैं। कैसे? आपने जोहर की नमाज जोहर के वक्त नहीं पढ़ी, असर के वक्त जाकर पढ़ ली, या मगरिब के बाद पढ़ी, या ईशा के बाद पढ़ी। अब आप पर जैसी जोहर की नमाज वाजिब हुई थी आपने वैसी ही अदा की नहीं, आपने उसका मिसल अदा किया, तवज्जो है, तो मिसल उस जैसी तो अदा की लेकिन वैसी नहीं अदा की, तो ये क्या है? कजा। ये क्या है? कजा। तो अदा में क्या होता है? ऐन वाजिब सुपुर्द किया जाता है, और कजा में मिसल वाजिब अदा किया जाता है। तवज्जो है, फिर दोहराओ भाई, अदा के अंदर ऐन वाजिब सुपुर्द करते हैं, और कजा में मिसल वाजिब सुपुर्द किया जाता है, अदा किया जाता है। बात समझ में आ गई? फिर कजा, याद रखो, एक मिसल कामिल है एक मिसल कासिर है। कजा में क्या करना है? मिसल देना है ना, तवज्जो है, कजा में मिसल देना है। ऐन तो अब हो नहीं सकता, वो तो गुजर गई बात, मिसल उस जैसी चीज देनी है। अब उस जैसी चीज में दो सूरतें हैं, एक है मिसल कामिल, एक है मिसल कासिर। मिसल कामिल ये है कि दूसरी चीज बिल्कुल पहले जैसी हो, और मिसल कासिर यह है कि पहले जैसी ना हो, कुछ कम हो। कुछ
काम
हो। तो इमाम साहब फरमाते हैं कि कजा के अंदर दो किस्में हैं, एक मिसले कामिल, एक मिसले कासिर। और जब तक मिसले कामिल मुमकिन हो, मिसले कासिर की तरफ नहीं जाएंगे। तवज्जो है, जब तक मिसले कामिल मुमकिन हो, मिसले कासिर की तरफ नहीं जाएंगे। मसलन, एक शख्स ने दूसरे की 100 कफीस गंदुम जाया कर दी, 100 कफीस। अब वो क्या करेगा? उसी की मिसल गंदुम बाजार से खरीद कर लाकर उसको देगा। तो देखो, ये मिसल है, ये मिसले कामिल है। जैसी गंदुम उसकी थी, वैसी ही गंदुम इसकी है। जितनी मिकदार उसकी थी, उतनी ही मिकदार इसकी है। तो ये मिसले कामिल है। क्या है? मिसले कामिल यानी सूरत में भी उसकी तरह है, और मानन यानी कीमत में भी उसी की तरह है। तो यह है मिसले कामिल। और जब तक मिसले कामिल मुमकिन हो, मिसले कासिर की तरफ नहीं जाएंगे, इल्ला ये कि मार्केट में गंदुम ही अब नहीं मिल रही, गंदुम ही मार्केट से खत्म हो गई, तो अब आपको उसकी कीमत देना पड़ेगी। क्या करना पड़ेगी? अब कीमत भी उसका मिसल है, लेकिन अगर गंदुम देते, वो मिसल था सूरतन भी और मानन यानी कीमत के एतबार से भी। और अगर आप कीमत देंगे, ये कीमत सूरत में तो उस जैसी नहीं, लेकिन मानन क्या है? उस जैसी है। ये भी उसका मिसल है, लेकिन ये कासिर है, कम दर्जे वाला है। तो मिसले कामिल क्या था? कि गंदुम के बदले गंदुम ही दें। और मिसले कासिर क्या है?
गंदुम के बदले कीमत
दे दे। तो जब तक मिसले कामिल मौजूद है, मिसले कामिल पर अमल करेंगे। हां, जब मिसले कामिल मुमकिन न रहा, मार्केट में वो गंदुम मिल ही नहीं रही, तो मजबूरन क्या अदा कर देंगे? मिसले कासिर अदा कर देंगे। या दूसरी सूरत ले लो, एक शख्स ने दूसरे की गाय हलाक कर दी, गाय हलाक कर दी, तो इस पर जमान आया और इसको वैसी ही गाय देनी चाहिए, तो ये क्या होगा? मिसले कामिल। लेकिन वैसी गाय, गाय तो एक जैसी होती ही नहीं है, वो तो जवातुल अमसाल में से है या जवातुल कियम में से? जवातुल अमसाल वो चीजें ना जिनका मिसल मिलता है, वो चीजें जिनका मिसल नहीं मिलता उनको क्या कहते हैं? जवातुल कियम, कीमत वाली। तो गाय, बैल, बकरी वगैरह ये तो जवातुल कियम में से है, इनका तो मिसल मिलता ही नहीं है। एक गाय जैसी दूसरी गाय आपको मिल जाए बहुत मुश्किल है, और अगर मिल भी जाए फिर भी वो उस जैसी नहीं होगी भाई, क्योंकि बातनी सिफात का फर्क होगा, आदात का फर्क होगा। एक गाय है वो किसी को करीब नहीं आने देती, और एक गाय है वो किसी को कुछ नहीं कहती। तो देखो, जाहिरन एक जैसी भी हो तो बातनी सिफात एक जैसी नहीं हो सकती। तो गाय, बैल, बकरी वगैरह किस में से? जवातुल कियम में से। अब एक शख्स ने दूसरे की गाय हलाक कर दी, तो इस पर क्या आया? जमान आया। और जमान क्या आया? कि इस अव्वलन तो होना चाहिए मिसल देना, मिसले कामिल देना चाहिए, लेकिन यहां तो मिसले कामिल मुमकिन ही नहीं है, तो मजबूरन फिर किसकी तरफ चले जाएंगे? मिसले कासिर की तरफ, यानी कि सिर्फ कीमत दे देंगे। अब ये कीमत भी उस गाय के मिसल है, लेकिन सिर्फ मानवीय एतबार से उसके मिसल है, सूरत में उसके मिसल नहीं है भाई। सूरत में तो गाय ही लाकर देनी चाहिए थी। तो इमाम साहब फरमाते हैं कि कजा के अंदर एक है मिसले कामिल, एक है मिसले कासिर। जब तक मिसले कामिल पर अमल मुमकिन हो, मिसले कासिर की तरफ नहीं जाएंगे। और यहां पर भी उस शख्स ने हाथ भी काटा है जानबूझकर, और गर्दन भी काटी है, कत्ल भी किया है। तो जब तक मिसले कामिल मुमकिन है, मिसले कासिर की तरफ नहीं जाते। और मिसले कामिल क्या है? पहले हाथ काटा जाए और फिर इसकी गर्दन काटी जाए। हां, लेकिन वो इख्तियार देते हैं, यहां पर इख्तियार देते हैं इमाम साहब ने, तो इख्तियार दिया ना। होना तो ये चाहिए था कि सिर्फ यही एक सूरत होनी चाहिए थी इमाम साहब के नजदीक, कि पहले हाथ काटो और फिर गर्दन काटो। लेकिन इमाम साहब इख्तियार देते हैं, वो तो फरमाते हैं चाहे हाथ और गर्दन दोनों काटे, चाहे सिर्फ गर्दन काट दे। इमाम साहब इख्तियार देते हैं। तो सवाल, जब मिसले कामिल मुमकिन हो, फिर तो मिसले कासिर की तरफ नहीं जाते, फिर यहां इख्तियार क्यों है? आपने तो इख्तियार दिया है। तो जवाब ये कि वो जुर्म तो एक जिन्स के हैं। जुर्म क्या है? एक जिन्स के हैं। और एक जिन्स के भी हो और दरमियान में तंदुरुस्ती ना हो, तो उनमें क्या किया जाता है? तदाखुल किया जाता है। तो यहां भी जब उसकी गर्दन चली जाएगी, तो उसका हाथ भी चला गया,
اس کا ہاتھ بھی چلا گیا، لہذا اس لیے یہاں اس کو اختیار دے دیں گے، چاہے تو ہاتھ الگ کٹوائے اور گردن الگ اس کی کٹوائے، اور چاہے تو صرف قتل کروا دے. بات سمجھ میں آ گئی؟ فرق سمجھ میں آیا؟ یہ معنی ہے، کہتے ہیں وہ تحقیق هذا فی اصول الفقہ فی الاداء والقضاء، اور اس مسئلے کی تحقیق جو ہے اصول فقہ کے اندر ادا اور قضاء کی بحث میں ہے. وَإِن كَانَ كُلُّ مِّنْهُمَا خَطَأً فَإِن كَانَ بَرِئَ بَيْنَهُمَا أُخِذَ بِهِمَا، اور اگر ان دونوں میں سے ہر ایک خطأً ہیں، یعنی ہاتھ بھی غلطی سے کاٹا ہے اور گردن بھی غلطی سے کاٹی ہے، یعنی قتل بھی غلطی سے کیا ہے، فَإِن كَانَ بَرِئَ بَيْنَهُمَا، اگر وہ ان دونوں خطائین کے درمیان وہ تندرست ہو گیا، اُخِذَ بِهِمَا، تو اس کا وہ ماخوذ ہوگا ان دونوں جنایتوں کی وجہ سے. اَي تَجِبُ دِيَةُ الْقَطْعِ وَالْقَتْلِ، یعنی قطع ہاتھ کاٹنا اور قتل دونوں کی دیت واجب ہوگی. وَإِن لَّمْ يَبْرَأْ بَيْنَهُمَا، اور اگر وہ تندرست نہ ہوا ان دونوں کے درمیان، کفت دیت القتلی، تو ایک ہی قتل کی دیت کافی ہے. لأن دیت القطع انما تجب عند استحکام اثر الفعل وهو ان يعلم عدم السرایتی. توجہ سے بھئی، یہ مشکل مقام ہے. پھر بھئی صورت یہ کہ اس نے پہلے غلطی سے ہاتھ کاٹا اور پھر غلطی سے قتل کیا اور درمیان میں وہ تندرست بھی نہیں ہوا، تندرست بھی نہیں ہوا، تو اس صورت میں بال اتفاق ایک دیت آئے گی، بال اتفاق ایک دیت آئے گی. کہتے ہیں کیوں بتلا رہے ہیں؟ کہتے ہیں لأن دیت القطع انما تجب عند استحکام اثر الفعل، کہ قطع یعنی ہاتھ کاٹنے کی دیت اس وقت واجب ہوتی ہے، عند استحکام اثر الفعل، جب فعل کا اثر مضبوط ہو جائے، پکا ہو جائے. فعل کا اثر کیا ہو جائے؟ مضبوط ہو جائے، پکا ہو جائے. وہ ہوا ان یعلم، اور وہ یہ کہ جان لیا جائے، عدم السرایتی، عدم سرایت کو، کس کو؟ بھئی دیکھیے نا، ہاتھ کی دیت تب ہی آئے گی، توجہ ہے، ہاتھ کی دیت تب ہی آئے گی جب پتا چلے کہ یہ قطع ید ہی ہے، یہ آگے چل کر اس کی جان جانے کا سبب تو کہیں نہیں بنتا. بھائی میں نے بتایا تھا نا سرایت کسے کہتے ہیں، اردو میں تو سرایت کا معنی پھیل جانا، یہاں پھیل جانا نہیں ہے، بلکہ کیا معنی؟ اب یہ وہ زخم بڑھ کر جان لیوا بن جائے، جان لے لے اس کی. تو یہاں پر بھی دیکھو، اس نے غلطی سے ہاتھ کاٹا ہے، توجہ ہے، اور پھر غلطی ہی سے اس نے قتل بھی کیا اور درمیان میں تندرست نہیں ہوا، تو یہاں پر قطع کی ہاتھ کاٹنے کی دیت تب ہی ثابت ہوگی جب پہلے پتا تو چل جائے کہ یہ قطع ہی ہے، یہ آگے قتل تک پہنچانے والا تو نہیں ہے کہیں، توجہ ہے. اس نے ہاتھ کاٹا ہے، ہاتھ کاٹنے کی دیت تب ہی آئے گی جب یہ بات پکی ہو جائے کہ ہاتھ ہی کٹا ہے، اس زخم سے اس کی جان نہیں گئی، اور اس کا تو موقع ہی نہیں ملا، آگے اس نے اس کی گردن بھی کاٹ دی، تو فعل مستحکم نہیں ہوا قطع والا. ہو سکتا ہے یہی کہاں تک پہنچا دیتا اس کو، قتل تک پہنچا دیتا. بات نہیں سمجھ میں آئی؟ دیکھو بھائی، دیکھو یہاں پر دونوں جرم ہیں غلطی سے، اور لیکن پھر بھی بال اتفاق ایک دیت آئے گی. بھائی دیت کیوں آئے گی؟ ہاتھ کی دیت علیحدہ کیوں نہیں آئے گی؟ کہتے ہیں ہاتھ کی دیت تب ہی آتی علیحدہ جب یہ تو طے ہو جاتا کہ یہ ہاتھ کٹنے سے ہاتھ ہی ضائع ہوا ہے، جان نہیں گئی. بھائی جان اور جان نہیں گئی کب؟ جب زخم ٹھیک ہو جائے. جب زخم کیا ہو جائے؟ اور زخم تو درمیان میں ٹھیک ہوا ہی نہیں، ٹھیک ہونے سے پہلے اس نے کیا کر دیا؟ غلطی سے اس کو قتل بھی کر دیا. تو لہذا قطع کا فعل مستحکم نہیں ہوا، مضبوط نہیں ہوا. وہ پکا ہوتا تو اس کی دیت بھی آ جاتی، اس کا تو ابھی پتہ ہی نہیں چل رہا تھا کہ یہ یہیں تک رکے گا یا آگے چل کے اس کی جان بھی لے لے گا. اس کا قطع کا فعل مستحکم ہوگا تو قطع یعنی ہاتھ کاٹنے کی دیت بھی آئے گی. اور قطع کا فعل مستحکم کب ہوگا؟ جب پتا چل جائے کہ اس سے اس کی جان نہیں گئی. اور یہ پتا چلا نہیں، اس سے پہلے اس نے اس کو قتل کر دیا. تو قطع کا فعل مستحکم ہی نہیں ہوا، مضبوط ہی نہیں ہوا، پکا ہی نہیں ہوا. جب پکا نہیں ہوا تو اس کی دیت بھی نہیں آئے گی. بات سمجھ میں آ گئی؟ یہ معنی ہے لِأَنَّ دِيَةَ الْقَطْعِ إِنَّمَا تَجِبُ عِنْدَ اسْتِحْكَامِ أَثَرِ الْفِعْلِ, اس لیے کیونکہ ہاتھ کاٹنے کی جو دیت ہے وہ اسی وقت واجب ہوگی جب اس فعل کا اثر پکا ہو جائے, مضبوط ہو جائے. اور وہ کب ہوگا مضبوط؟ وہ کہتے ہیں وہ ہوا اَن يُعْلَمَ عَدَمُ السِّرَایَتِ, اور وہ یہ کہ معلوم ہو جائے کہ اس نے سرایت نہیں کی, یہ زخم پھیلا نہیں, اور یہ تو معلوم ہی نہیں ہوا. تو فعل مستحکم نہیں, جب مستحکم نہیں تو اس کی دیت بھی علیحدہ نہیں آئے گی. والفرق بین هذه الصورة وبين عمدين لا برء بينهما, پھر اشکال ہوتا ہے. اشکال یہ گویا آپ نے یہاں پر تداخل کر دیا. کیا کر دیا؟ امام صاحب پہ اشکال ہوتا ہے, صاحبین نے تو وہاں بھی تداخل کیا تھا. جب دونوں جرم عمدن ہوں, جس میں اختلاف تھا, جب دونوں جرم عمدن ہوں اور درمیان میں تندرست نہ ہو, تو صاحبین نے تداخل کیا تھا اور فرمایا تھا صرف قتل کر دو اس کو. اور یہاں پر بھی صاحبین تداخل کرتے ہیں اور کہتے ہیں صرف دیت آئے گی, ہاتھ بھی غلطی سے کاٹا ہے اور قتل بھی غلطی سے کیا ہے تو تداخل ہوگا اور دیت آ جائے گی. لیکن امام صاحب نے دونوں میں فرق کیا ہے. بھائی یہاں پر وہ تداخل کر رہے ہیں کہ دونوں جرم خطاً ہیں اور تندرست بھی نہیں ہوا تو صرف دیت آئے گی, تداخل کر دی, توجہ ہے. اور وہاں دونوں جرم عمدن تھے اور درمیان میں تندرست بھی نہیں ہوا تھا, تو وہاں بھی تو تداخل کرنا چاہیے تھا, لیکن وہاں امام صاحب اختیار دیتے ہیں, توجہ ہے, اختیار دیتے ہیں. تو اب بتلانے لگے فرق کیا ہے. کہتے ہیں والفرق بین هذه الصورة وبين عمدين لا برء بينهما, کہ فرق اس صورت میں, اس صورت میں, یہ جس کون سی صورت, جو دونوں خطاءً ہیں اور درمیان میں تندرست نہیں ہو, تو یہ فرق اس صورت میں وَبَيْنَ عَمْدَيْنِ لَا بُرْءَ بَيْنَهُمَا, اور ان دو عمدوں کے درمیان جن کے درمیان وہ تندرست نہیں, ان دونوں میں فرق یہ ہے کہ اَنَّ دِيَتَ مِثْلٌ غَيْرُ مَعْقُولٍ, کہ دیت جو ہے وہ مثل غیر معقول ہے. دیت کیا ہے؟ مثل غیر معقول ہے. اچھا اب پھر یہ سمجھ لو بھائی, دیکھیے ایک ہے مثل معقول, ایک ہے مثل غیر معقول. ایک ہے مثل معقول, ایک ہے مثل معقول, یعنی جو ہماری عقل بھی جس کو سمجھتی ہے کہ یہ اس کا مثل ہے. ایک ہے مثل غیر معقول, ایک چیز دوسری کے مثل ہے لیکن غیر معقول ہے, ہماری عقل نہیں ہمیں بتلاتی, ہمیں نہیں سمجھ آتا یہ کس طرح اس جیسا ہے. بھائی جیسے دیکھو ایک شخص دوسرے کو قصاص میں قتل کرتا ہے تو بدلے میں اس کو بھی قتل کیا جاتا ہے, تو یہاں تو ہماری عقل بتلاتی ہے کہ یہ قتل اس قتل کے مثل ہے. قاتل نے بھی ایک کی جان لی تھی تو ہم نے بھی قاتل کی جان لے لی, تو دیکھو وہ بھی قتل تھا یہ بھی قتل ہے, تو یہ اس کے مثل ہے, یہ اس کے جرم کے مثل ہے. اور یہ مثل معقول ہے یا غیر معقول؟ معقول ہے, ہماری عقل ہمیں بتلاتی ہے. یا جیسے وہ جو ابھی میں نے مثال ذکر کی تھی, کسی شخص نے دوسرے کی گندم ضائع کر دی, وہ بازار سے اسی جیسی گندم لے کر آ گیا اور اس کو ادا کر رہا ہے. اب مجھے بتاؤ یہ گندم اس گندم جیسی ہے یا نہیں؟ اس جیسی ہی ہے, اس جیسی ہی ہے. اور یہ ہماری عقل بتلا رہی ہے کہ نہیں بتلا رہی؟ عقل بتلا رہی ہے, یہ اسی کا مثل ہے. بھائی ضائع گندم کی ہے تو گندم ملا کر دے دو, تو یہ ہے مثل معقول. توجہ ہے, ایک مثل وہ ہوتا ہے کہ ہماری عقل بھی بتلاتی ہے کہ ہاں یہ اس کا مثل ہے, یہ اس جیسا ہے. تو گندم کے بدلے گندم لا دی تو یہ اس کا مثل ہے. اور یا اگر پیسے دے دیے تو بھی یہ مثل معقول ہے, عقل بتلاتی ہے کہ یہ پیسے بھی کیا ہیں, صورتاً اس جیسے تو نہیں ہے لیکن معنوی اعتبار سے ان کی بھی اتنی ہی قیمت تھی, تو یہ بھی اس کا مثل ہے. توجہ ہے, تو آپ چاہے گندم لا کر دیں, اور اگر گندم بازار سے نہیں مل رہی تو آپ اس کی قیمت دے دیں, لیکن عقل بتلا رہی ہے کہ یہ اس کا مثل ہے. آپ کسی بھی شخص سے پوچھیں گے, کسی تاجر سے پوچھیں گے, وہ کہے گا یہ اس کا مثل ہے. جب کسی کا نقصان کرتے ہیں تو لوگ نقصان پورا کرتے ہیں یا نہیں کرتے؟ کیسے پورا کرتے ہیں؟ اگر وہ چیز نہ ملے تو قیمت دے دیتے ہیں, کیونکہ سب کی عقل بتلاتی ہے کہ یہ اس کا مثل ہے. بھائی सूरत समझ में आ रही है, लेकिन कुछ चीजें ऐसी हैं जिनको शरीयत ने मिसल करार दिया है लेकिन हमें नहीं समझ में आता कि ये मिसल किस एतबार से है। जैसे कोई शख्स किसी को खतान कत्ल कर दे तो शरीयत ने उस पर 100 ऊंट वाजिब कर दिए, दियत वाजिब कर दी, दिए। अब हमें नहीं समझ में आता कि ये 100 ऊंट या ये 10,000 दिरहम या 1,000 दीनार कैसे एक आदमी की के मिसल हैं भाई। ये बात हमें अकल में समझ में नहीं आती भाई। अगर अकल में आती तो आप जिससे पूछते वो बयान करता भाई। जैसे भाई किसी का कोई नुकसान कर दे, आप किसी से पूछें वो कहेगा इसके पैसे दे दो, इसकी कीमत दे दो, इतने की चीज है इतने दे दो। मालूम है वो हर एक की अकल में वो बात आती है, लेकिन इंसानी जान की कीमत क्या है कि हमारी अकल में नहीं आता कि 10,000 दिरहम होनी चाहिए, 20 होनी चाहिए, 50,000 दिरहम होनी चाहिए। ये बात अकल से मालूम होने वाली नहीं है। मालूम हुआ जो दियत दी जाती है वो मिसल तो है लेकिन मिसले गैर माकूल है। क्या है? मिसले गैर माकूल, यानी अकल में नहीं आता। और इसमें असल तो ये है कि ये उस पर वाजिब ही नहीं होने थे लेकिन शरीयत में हुक्म दे दिया। कोई शख्स किसी को गलती से कत्ल कर दे तो उसकी आकिला पर दियत है, 100 ऊंट देने पड़ेंगे या 10,000 दिरहम या 1,000 दीनार देने पड़ेंगे। यह हुक्म किसने दिया? शरीयत ने दिया। अकल से हमें इस बात का पता नहीं चल सकता था। तो यह मिसले गैर माकूल है, और जब गैर माकूल है अकल में आ ही नहीं सकता तो इसमें तो असल तो है वजूब आना ही नहीं चाहिए। सिरे से वजूब आना ही नहीं चाहिए क्योंकि हमें पता ही नहीं चल सकता ये उसका मिसल है। पता चलता तो हम वाजिब करार देते। तो असल तो ये है इसके अंदर वजूब आना ही नहीं चाहिए था, लेकिन चूंकि शरीयत ने वाजिब किया है लिहाजा दियत आ जाएगी। क्या आ जाएगी? दियत आ जाएगी। और हाथ का जमान नहीं आएगा भाई। हाथ का जमान इसलिए क्योंकि वो क्योंकि ये मिसले गैर माकूल है, और जब गैर माकूल है तो ये तो सिरे से वाजिब ही नहीं होना चाहिए। और जान की दियत वो तो 100 ऊंट है, वो तो वाजिब होगा, शरीयत का हुक्म है। और साथ हाथ की भी दियत आए इसके लिए तो फिर अलग नस चाहिए। क्या चाहिए? अलग नस। और अलग नस यहां पर कोई है ही नहीं, कुरान और हदीस में ऐसा कोई हुक्म है ही नहीं, लिहाजा इसलिए यहां पर तदाखुल कर देंगे भाई। बात समझ में आ गई? चूंकि ये मिसले गैर माकूल है, और ये क्यों वाजिब हुए? शरीयत की हुक्म की नस की वजह से। किसकी वजह से? नस। तो हाथ की दियत भी साथ वाजिब करना चाहते हैं तो उसके लिए अलहदा नस चाहिए, और अलहदा नस तो है नहीं, लिहाजा वो वाजिब नहीं होगी। तो कहते हैं वल फर्क बैन हादी सूरत व बैन आमदैन ला बुर अबैन हुमा। तो फर्क इस सूरत में यानी जो दो खता ऐन हैं और जिनके दरमियान तंदुरुस्त नहीं हुआ, इसमें व बैन आमदैन ला बुर अबैन हुमा, और ऐसे दो आमद के जिनके दरमियान वो तंदुरुस्त नहीं हुआ, इन दोनों में फर्क यह है कि अन दियत मिसल गैर माकूल, के दियत जो है वो मिसल गैर माकूल है। वो क्या है? यानी यूं समझो, फिर सुनो, वो मिसल है गैर माकूल। शरीयत ने हमें हुक्म दिया है, वहां मुसावात का एतबार नहीं, वहां मुसावात का एतबार नहीं। हालांकि किसास की तो बुनियाद किस पर है? मुसावात पर है। किस पर है? मुसावात पर है। लिहाजा पहली सूरत जो थी जहां दोनों आमदैन थे वहां तो मुसावात का तकाजा यह था कि कातिल ने हाथ काटा है और फिर कत्ल किया है तो उसका भी हाथ काटा जाए और फिर उसे कत्ल किया जाए, वहां उसकी बुनियाद किस पर थी? मुसावात पर। और यह तो क्या है? मिसले गैर माकूल, इसकी बुनियाद तो मुसावात पर नहीं है क्योंकि ये अकल में आने वाली चीज ही नहीं है, तो इसमें मुसावात का एतबार नहीं है। बात समझ भी आई कि नहीं? गैर माकूल है ना, तो मुसावात कैसे होगी? मालूम हुआ इसमें मुसावात का एतबार नहीं, बस शरीयत ने हमें हुक्म दे दिया है। अन दियत मिसल गैर माकूल, इन दियत जो है वो मिसल गैर माकूल है। फल असलो आदम वजूबिहा, तो असल जो है वो इसका आदम वजूब है, यानी असल में तो इसको वाजिब ही नहीं होना चाहिए था लेकिन नस थी इसलिए वाजिब कर दिया गया। बिखिलाफ القصاص فإنه مثل معقول, बखिलाफ قصاص के क्योंकि वो मिसले माकूल है, एक ने दूसरे की जान ली है तो दूसरे की भी जान ली जाएगी। नीज वो दो क्या थे? आमदन जी। वो दो क्या थे? आमद थे। वहां वहां मिसल सूरतन और मानन दोनों थे, مثل صورتن اور معنن دونوں، یہاں تو مساوات کا اعتبار ہی نہیں ہے، یہاں تو بس شریعت نے ہمیں حکم دیا ہم اس پر عمل کر رہے ہیں. اور نیز یہاں دیکھو آپ کیا کہتے ہیں، ہاتھ کی دیت الگ آنی چاہیے، توجہ ہے، دونوں جرم غلطی سے کیے ہیں اور درمیان میں وہ تندرست نہیں ہوا، تو بھئی ہاتھ کے کاٹنے کی دیت تو الگ تب ہوگی جب ہمیں پتا چل جائے کہ یہ ہاتھ کا کٹنا موت تک نہیں لے کے جا رہا. جب موت تک نہیں لے کے جائے گا تو ہاتھ کی دیت الگ آ جائے گی، اور وہ تندرست تو وہ بیچ میں ہوا نہیں، تندرست تو وہ ہوا نہیں. ہاں ہمیں اتنا پتا چل گیا کہ اس ہاتھ کے کٹنے نے اس کو موت تک نہیں پہنچایا، توجہ ہے، اس ہاتھ کے کٹنے نے اس کو موت تک نہیں پہنچایا. بھئی کیسے نہیں پہنچایا، جب قتل کیا اس نے اس کی گردن کاٹی، جب گردن کٹ گئی اب موت تک کس نے پہنچایا، گردن کے کٹنے نے پہنچایا نا، ہاتھ کے کٹنے نے تو نہیں پہنچایا. اچھا معلوم ہوا جب گردن کٹی تب قطع پکا ہو گیا، تب ہاتھ کا کٹنا پکا ہو گیا، اس کی الگ دیت آنی چاہیے. نہیں سمجھ میں آ رہی بات، پھر سنو غور سے سنو بھائی، بڑی قیمتی بات کر رہا ہوں. دیکھو ہاتھ کی دیت علیحدہ تب آئے گی جب ہمیں پتا چل جائے کہ یہ ہاتھ کا کٹنا موت تک نہیں لے کے جا رہا، کیونکہ اگر یہی موت تک لے گیا پھر تو ہاتھ کی دیت نہیں آئے گی، پھر تو پوری جان کی دیت آئے گی. لیکن یہاں دراصل دو جرم ہیں، کتنے جرم ہیں، دو جرم، ایک ہے ہاتھ کا کاٹنا، ایک ہے قتل کرنا، اور وہ ہم وہ صورت کر رہے ہیں جس میں دونوں جرم غلطی سے ہوئے ہیں. اب اس نے غلطی سے ہاتھ کاٹا، اب ہم دیکھیں گے کہیں یہ ہاتھ کا کٹنا موت تک تو نہیں لے کے جا رہا، جب پکا ہو جائے گا کہ یہ موت تک نہیں لے کے جا رہا تو اس کی دیت علیحدہ آ جائے گی اور قتل کی دیت علیحدہ. چنانچہ یہ ہاتھ کٹ گیا، زخمی ہے، ابھی شدید زخمی ہے وہ، اسی میں ایک آدھ دن کے بعد اس نے اس کو قتل بھی کر دیا، قتل بھی کر دیا. جب قتل کیا اس نے اس کی گردن کاٹی، تو گردن کاٹنے سے دو چیزیں ہوئیں، غلطی سے کٹی، غلطی سے کٹنے کی وجہ سے دیت واجب ہو گئی اس پہ پورے نفس کی، نیز اس گردن کٹنے سے یہ بھی طے ہو گیا. معلوم ہو اس ہاتھ کے کٹنے نے موت تک نہیں پہنچایا، اس گردن کے کٹنے نے موت تک پہنچایا. تو معلوم ہو اس پچھلے فعل کا اثر پکا ہو گیا کہ وہ قطع ہی ہے، موت تک لے جانے والا نہیں، تو لہذا اس کی بھی دیت آ جانی چاہیے، اس کی بھی، گویا ہاتھ کی بھی دیت آ رہی ہے اور نفس کی بھی دیت آ رہی ہے، لیکن کس وقت، جب گردن کٹی، جب گردن، گویا ایک گردن کٹتے وقت ہی دو دیتیں آ رہی ہیں، نفس کی بھی دیت اور ہاتھ کی بھی دیت، اور ایک ہی وجہ سے تو دو دیتیں نہیں آ سکتی. بھائی بات سمجھ میں آ گئی، فرق سمجھ میں آیا. وَإِن قَطَعَ عَمْدًا ثُمَّ قَتَلَ خَطَأً، اور اگر اس نے جان بوجھ کر اس کا ہاتھ کاٹا، ثُمَّ قَتَلَ خَطَأً، پھر غلطی سے اس کو قتل کیا، سَوَاءٌ بَرِئَ بَيْنَهُمَا أَوْ لَمْ يَبْرَأْ، برابر ہے کہ اس کے درمیان تندرست ہو یا تندرست نہ ہو، اُخِذَ بِالْقَتْلِ وَالْقَطْعِ، تو وہ ماخوذ ہوگا قتل اور قطع دونوں کی وجہ سے، یعنی قتل کے بھی جرم اور ہاتھ کاٹنے کے جرم کی وجہ سے بھی، اَيُقْتَصُ لِلْقَطْعِ وَتُؤْخَذُ دِيَةُ النَّفْسِ، یعنی قصاص لیا جائے گا ہاتھ کاٹنے کی وجہ سے کیونکہ وہ عمدن تھا، اور تُؤْخَذُ دِيَةُ النَّفْسِ، اور نفس کی دیت بھی لی جائے گی کیونکہ قتل خطأً تھا. وَإِن قَطَعَ خَطَأً ثُمَّ قَتَلَ عَمْدًا، اور اگر اس نے غلطی سے ہاتھ کاٹا اور پھر جان بوجھ کر قتل کیا، سَوَاءٌ بَرِئَ بَيْنَهُمَا أَوْ لَا، برابر ہے کہ وہ ان کے درمیان تندرست ہو یا تندرست نہ ہو، تُؤْخَذُ الدِّيَةُ لِلْقَطْعِ وَيُقْتَصُ لِلْقَتْلِ، تو دیت لی جائے گی ہاتھ کاٹنے کی وجہ سے کیونکہ غلطی سے ہے، وَيُقْتَصُ لِلْقَتْلِ، اور قصاص لیا جائے گا قتل کے لیے کیونکہ جان بوجھ کر ہے، لِاخْتِلَافِ الْجِنَايَتَيْنِ، کیونکہ دونوں جنایتیں مختلف ہیں، ایک خطأً ہے تو ایک عمدن ہے، تداخل نہیں ہوگا، لِاخْتِلَافِ الْجِنَايَتَيْنِ، اس وجہ سے کہ دونوں جنایتیں مختلف ہیں، لِأَنَّ أَحَدَهُمَا عَمْدٌ وَالْآخَرُ خَطَأٌ، اس لیے کیونکہ ان میں سے ایک تو عمدن ہے، جان بوجھ کر ہے، اور دوسری غلطی سے ہے، كَمَا فِي ضَرْبِ مِئَةِ صَوْتٍ بَرِئَ مِنْ تِسْعِينَ وَمَاتَ مِنْ عَشَرَةٍ. صورت مسئلہ یہ، ایک شخص نے دوسرے شخص کو 90 کوڑے لگائے، उन कोड़ों से वो नहीं मरा और उनका निशान भी ना रहा, खत्म हुआ। और फिर उसने 10 कोड़े लगाए और उन 10 कोड़ों की वजह से वो मर गया, तो उस पर एक ही दियत आएगी और वो जो 90 कोड़े मारे थे उनकी वजह से कुछ भी नहीं आएगा, क्योंकि उनका निशान भी ना रहा। और इमाम साहब का जाबता यह है कि किसी ने किसी को जख्म लगाया, अगर वो जख्म भर जाए और उसका निशान भी न रहे, बदनुमा न लगे, तो इस सूरत में उसमें कुछ भी नहीं आता। इमाम साहब का जाबता क्या है? अगर कोई किसी को जख्म लगाए और वो जख्म तंदुरुस्त हो जाए और निशान भी बाकी ना रहे, ऐब का सबब भी यानी बदनुमा भी न लगे, तो फिर इस सूरत में उसमें कुछ भी नहीं आता। तो यहां भी 90 कोड़े लगाए थे, वो तंदुरुस्त हो रहा और उनका कोई निशान भी नहीं था, लिहाजा उन 90 कोड़ों की वजह से तो कुछ नहीं होगा, लेकिन इन 10 कोड़ों की वजह से उसकी जान गई है तो इसकी वजह से दियत आ जाएगी। कहते हैं कमाफी जर बिमी अति सौ तीन, जैसे के 100 कोड़ों के मारने की सूरत में कि बरी अमीन तिसईना, कि वो तंदुरुस्त हो गया 90 से, व मात अमीन आशारा तीन, और मर गया 10 की वजह से, फैन नहू युक्तफा भी दियतिन वाहिदिन, तो यहां इक्तफा किया जाएगा एक ही दियत पर, ले अन्नहू लम्मा बरी अमीन तिसईना, इसलिए क्योंकि जब वो 90 कोड़ों से तंदुरुस्त हो गया, लम यबका मोतबरन इल्ला फी हक ताजीरी, तो वो जो 90 कोड़े थे अब वो मोतबर ही नहीं है सिवाय ताजीर के हक में। किसके हक में? सिर्फ ताजीर के हक में मोतबर हैं, यानी इमाम यानी जो काजी है अगर वो कुछ सजा देना चाहे अलग से दे सकता है उन 90 कोड़ों की। ताजीर मैंने बताया था कि सजाएं दो किस्म की हैं, कुछ हुदूद हैं और कुछ ताजीर। हुदूद वो जो अल्लाह की तरफ से मुकरर हैं, और ताजीर जो काजी अपनी तरफ से देता है, उसकी मर्जी है, थोड़ी दे ज्यादा दे माफ कर दे उसकी मर्जी है भाई। तो ये जो लम यबका मोतबरन इल्ला फी हक ताजीर, तो ये 90 कोड़े जो हैं ये मोतबर नहीं है, यानी इनका कोई एतबार नहीं किया जाएगा, इल्ला फी हक ताजीर, सिवाय ताजीर के हक में कि काजी कुछ सजा देना चाहे। वकदा कुल्लु जराहतिन, इसी तरह हर वो जख्म, इन दमलत जो मुंदमिल हो जाए यानी भर जाए ठीक हो जाए, वलम यबका लहा असरुन, और उसका कोई असर बाकी न रहे, तो उस वो भी इसी तरह है, यानी उसमें भी कोई सजा वगैरह नहीं है, ताजीरन कोई काजी सजा देना चाहे, ये माना है। वकदा कुल्लु जराहतिन इंदा मलत वलम यबका लहा अथरुन, और इसी तरह हर ऐसा जख्म है जो भर जाए और उसका निशान बाकी न रहे, अला असली अबी हनीफा तरहिमहुल्ला, इमाम साहेब के जाब्ते के मुताबिक, यानी इमाम साहब के नजदीक जो जख्म भर जाए और उसका कोई निशान वगैरह भी बाकी न रहे, वो बदनुमा भी अब मालूम नहीं हो रहा, तो इमाम साहब के नजदीक इसमें कोई मुअय्यन सजा नहीं। हां ताजीर है, काजी अगर अपनी तरफ से कुछ सजा देना चाहता है तो सजा दे सकता है, लेकिन शरीयत की तरफ से इसमें कोई मुकर्ररा सजा नहीं है। तो यह है इमाम साहब का जाब्ता भाई। وعن ابي يوسف رحمه الله في مثله حكومه عدل, امام ابو يوسف رحمه الله فرماتے ہیں اس جیسوں کے اندر حکومت عدل ہے۔ کیا ہے حکومت عدل؟ حکومت عدل کسے کہتے ہیں یہ آگے بیان بھی کریں گے لیکن یہی سمجھ لیں۔ حکومت کا معنی ہے فیصلہ، فیصلہ۔ عدل بمانے عادل کے ہے، یعنی ایک عادل آدمی کا فیصلہ، ایک عادل آدمی کا فیصلہ، یعنی عادل آدمی फैसला करेगा कि इसकी वजह से कितना जमान आना चाहिए, कितना जमान आना चाहिए। बात समझ में आ रही भाई? देखो मसलन एक शख्स ने किसी को कोड़े लगाए और उन कोड़े लगाने की वजह से उसके जिस्म पर निशान पड़ गए, मुस्तकिल पक्के निशान पड़ गए, वो खत्म ही नहीं होते। तो अब एक आदिल आदमी का फैसला इसमें मोतबर होगा, यानी ऐसे एक आदिल समझदार आदमी जो गुलामों के मामलात अच्छी तरह समझता है, उनकी खरीदो फरोख्त को का माहिर है, उनको जानता है, उसके जरिए हिसाब लगवाएंगे। वो उस जख्म में गौर करेगा कि अगर एक सालिम गुलाम हो मसलन 1000 दिरहम का, उसके जिस्म पर अगर इस तरह के निशान या जख्म वगैरह पड़े हों तो उसकी कीमत में कितनी कमी आ जाएगी। तवज्जो है, मसलन गुलाम है 1000 दिरहम का और इन निशानात की वजह से उसकी जो कीमत है वो 100 दिरहम कम हो गई, سو درہم کم ہو گئے. تو غلام کی کل قیمت کتنی؟ مثلا وہ عادل آدمی بتاتا ہے کہ اگر 1000 کا غلام ہو اور اس کے جسم پر اس طرح کے نشانات ہوں تو اس کی قیمت 100 درہم کم ہو جائے گی. یہ کس نے بتایا؟ عادل آدمی نے. تو اب اسی سے ہم خود حساب لگا لیں گے کہ غلام کی قیمت کتنی ہو؟ 1000. تو ان نشانات سے کتنی قیمت کم ہوئی؟ 100. اور یہ 100,000 کا کتنا حصہ ہے؟ 10واں حصہ ہے. تو معلوم ہوا اس جیسے زخم یا اس جیسے نشانات کی وجہ سے ایک غلام کی قیمت 10واں حصہ کم ہو جاتی ہے، یعنی غلام کی قیمت میں اتنا نقصان ہوتا ہے. تو لہذا یہاں پر بھی جب یہی نشانات کس کے جسم پر ہیں؟ آزاد آدمی کے. تو آزاد آدمی کی دیت یعنی اس کی قیمت تو 100 اونٹ ہیں، یعنی 10,000 درہم ہیں. تو اس میں بھی ان نشانات کی وجہ سے 10واں حصہ نقصان آ گیا، تو اتنا ضمان اس شخص پر واجب کر دیا جائے گا. اور آزاد انسان کی تو دیت کتنی ہے؟ 10,000 درہم. اور اس کا 10واں حصہ کتنا؟ 1,000 درہم. تو وہ 1,000 درہم جو ہے وہ نشان لگانے والے پر واجب کر دیے جائیں گے. یہ ہے حکومت عدل، عادل آدمی کا فیصلہ. بات سمجھ میں آ گئی؟ وہ حساب لگا لے گا کہ ان جیسے نشانات کی وجہ سے ایک غلام کی قیمت میں کتنی کمی آتی ہے، تو اسی کے بقدر دیت میں سے ضمان اس مجرم پر لازم کر دیا جائے گا. بات سمجھ میں آ گئی؟ انسان کی کل قیمت کتنی ہے؟ 100 اونٹ ہیں، 10,000 درہم ہیں، اور اس کا 10واں حصہ کتنا؟ 1,000 درہم. تو لہذا وہاں کتنے واجب کر دیے جائیں گے؟ 1,000 درہم واجب کر دیے جائیں گے. یہ ہے حکومت عدل. طریقہ سمجھ میں آیا؟ تو امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ اس کے اندر حکومت عدل ہے. کسی عادل اور سمجھدار آدمی جو ان معاملات کو سمجھتا ہو، اس سے فیصلہ کروایا جائے گا کہ کتنا ضمان آنا چاہیے. وعن محمد رحمہ اللہ اجرت الطبیب. امام محمد رحمہ اللہ فرماتے ہیں کہ اس میں طبیب کی اجرت ہے، یعنی ڈاکٹر کے جو خرچہ وغیرہ ہے دوائیوں کا، وہ اس کے اندر آئے گا. بھائی اس کے اندر اس کو یہ خرچہ وغیرہ دینا پڑے گا. اس نے کوڑے لگائے تھے، اس نے جو ڈاکٹر سے علاج کروایا اور دوائیوں پر خرچہ آیا، وہ ادا کرنے پڑیں گے. تو امام ابو یوسف رحمہ اللہ کیا فرماتے ہیں؟ اس میں حکومت عدل ہے. اور امام محمد رحمہ اللہ کیا فرماتے ہیں؟ اس میں صرف اجرت طبیب ہے. جبکہ بعض علماء فرماتے ہیں کہ امام محمد رحمہ اللہ نے یہ جو اجرت الطبیب ذکر کی، یہ دراصل تفسیر کر رہے ہیں وہ حکومت عدل کی. کس کی؟
حکومت
عدل. ہاں، ویسے تو انہوں نے بتلایا نا کہ امام ابو حنیفہ رحمہ اللہ کے نزدیک یہاں تعزیر ہے اور کوئی متعین سزا یا زمان وغیرہ نہیں ہے. امام ابو یوسف رحمہ اللہ فرماتے ہیں اس میں حکومت عدل ہے، یعنی عادل آدمی کا فیصلہ ہے. اور امام محمد رحمہ اللہ فرماتے ہیں اس میں طبیب کی اجرت ہے، یعنی ڈاکٹر فیس وغیرہ اور دوائیوں کا سارا خرچہ اس سے لے لیا جائے گا. جبکہ بعض علماء فرماتے ہیں کہ امام محمد رحمہ اللہ یہ جو اجرت طبیب ذکر فرما رہے ہیں، یہ حکومت عدل کی تفسیر کر رہے ہیں. کس کی؟ امام محمد رحمہ اللہ نے دراصل اپنی کتاب میں اس مقام پر امام ابو یوسف رحمہ اللہ کا قول ذکر کیا اور فرمایا کہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ اس موقع پر کیا آئے گا؟ حکومت، اس صورت میں حکومت عدل یعنی عادل آدمی کا فیصلہ آئے گا. اور اسی کے آگے امام محمد رحمہ اللہ فرماتے ہیں کہ اجرت طبیب بھائی کیا آئے گی اس میں؟ تو بعض علماء فرماتے ہیں کہ یہ کوئی ان کا علیحدہ قول نہیں ہے، یہ اسی امام ابو یوسف رحمہ اللہ کا جو حکومت عدل جو ہے اسی کی تفسیر کر رہے ہیں کہ حکومت عدل سے کیا مراد ہے؟ طبیب کی، یعنی ڈاکٹر وغیرہ کی اجرت مراد ہے بھائی. وتجب حکومت عدل فی 100 صوت جرحت ہو بقی اثرها. اور واجب ہوگی حکومت عدل فی 100 صوت، ایسے 100 کوڑوں میں، جرحت ہو جنہوں نے اس کو زخمی کر دیا، و بقی اثرها اور ان کا نشان بھی باقی رہا. کسی نے کسی کو 100 کوڑے لگائے اور ان کا نشان بدن پر باقی ہے، تو اس میں بھی حکومت عدل ہے. طریقہ میں نے بتلا دیا بھائی. بات سمجھ میں آ گئی؟ کیا طریقہ تھا؟ कि गुलामों के माहिर आदमी से पूछा जाएगा और वो बतलाएगा कि अगर मसलन 1000 का गुलाम हो और उसके जिस्म पर इस तरह के निशानात हों तो उसकी वजह से इसकी कीमत में कितनी कमी आएगी। मसलन उसने अगर कहा कि इसकी वजह से उसकी कीमत में 200 कमी आ जाएगी तो गुलाम कितने का 1000 और कमी कितनी आई 200 और ये 200 1000 का कितना हिस्सा है 5वां हिस्सा। तो लिहाजा इस तरह के में दियत भी कितनी आ जाएगी, ये जो उसने 100 कोड़े लगाए और निशान पड़ा 5वां हिस्सा, दियत का 5वां हिस्सा और वो कितना है 2000 दिरहम है या 20 ऊंट हैं या 200 दीनार हैं। भाई आगे फरमाते हैं सयाती फी किताबुद्दियाति तफसीर हुकूमतिल आदली और आन करीब आ जाएगी किताबुद्दियात के अंदर हुकूमत आदल की तफसीर। मैंने बयान कर दी भाई, तफसीर समझ में आ गई। चलिए बस भाई, हादा हुवल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।